हामीले पावलको हृदय नभएको नटुङ्गिने पीडा अध्ययन गऱ्यौँ। पावलको जस्तै मूसाको पनि हृदय भएको थियो जब उजाड स्थानमा इजरायलले चाहिँ सुनको बाछा बनाएर त्यसलाई पूजा गरेर परमेश्वरको पहिलो र दोस्रो आज्ञालाई चाहिँ तत्कालै भङ्ग गरेको थियो र परमेश्वरले तत्कालै उनीहरूलाई नाश गर्नेछु भन्दाखेरि चाहिँ मूसाले के भन्यो भने बरु मेरो नाम मेटाइदिनुहोस् तपाईँको पुस्तकबाट कि क्षमा दिनुहोस् हुन्छ भने। यहुदा चाहिँ याकुबको एकजना छोराले चाहिँ युसुफको भाइ बेन्यामिनको निम्ति जमानी बसेको अनि मिश्र देशमा जाँदाखेरि युसुफले चाहिँ आफूलाई प्रकट नगरिकन कडा कुरा गरेको थियो बेन्यामिनले यहाँ ल्याएन भने तिमी चाहिँ यहाँ दास बन्नुपर्छ के अरे बेन्यामिनले यहीँ छोड्नुपर्छ बेन्यामिनलाई चाहिँ यहीँ दास बनाएर राख्छु किनभने उसकै ढोक्रोमा चाहिँ त्यो मेरो कचौरा भेटिएको थियो तपाईँले पढ्नुभएको छैन। अनि यहुदाले चाहिँ बिन्ती गर्यो उसले के भन्यो भने बरु मलाई नै दास भन्नुहोस् किनभने मैले चाहिँ मेरो बुवालाई चाहिँ मैले ल्याउँछु भनेको छु मेरो भाइलाई। अनि यसरी दाउदको पनि उदाहरण छ उसको अब्सलम छोरा चाहिँ बदमास थियो विद्रोही अनि मर्यो वर्षाले हानेर मारे रुखमा चाहिँ झुन्डिएको थियो अनि दाउदले ठुलो विलाप गर्यो हे मेरा छोरा बरु म तिम्रो सट्टामा मरिदिएको हुन्थ्यो भनेर। अलिअलि हामीले बुझ्न सक्छौँ तर प्रभु यीशु ख्रीष्टले गर्नुभएको कल्वरी प्रेम चाहिँ अद्भुत छ। रोमी 9 चारमा अब हामी पढ्नेछौँ रोमी 9 चार र 5 ती इजरायलीहरू हुन् धर्मपुत्र हुने हक महिमा बाचाहरू व्यवस्था दिने काम परमेश्वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै हुन् पुर्खाहरू पनि उनीहरूकै हुन् र उनीहरूबाट शरीर अनुसार ख्रिस्ट पनि आउनुभयो जो चाहिँ सर्वोच्च सदा सर्वदै धन्य परमेश्वर हुनुहुन्छ। यहाँ चाहिँ एक एउटा परिभाषा एकदम स्पष्ट हुन आवश्यक छ। एउटा यहुदी जातिको व्यक्तिले चाहिँ के भन्न सक्छ भने मेरा पूर्वजहरू चाहिँ फलाना फलाना हुन् उसले भन्न सक्छ अब्राहमको सन्तान हो म इसहाकको पनि म सन्तान हो याकुबको पनि सन्तान हो भनेर उसले भन्न सक्यो जसले के भन्न सक्दैन ऊ अन्य जाति हो। पहिलो कुरन्थी 10 अध्यायमा एकचोटि जानुहोस् तपाईँसँग पहिलो कुरन्थी 10 अध्यायमा अन्य जाति भनेको चाहिँ खास अविश्वासीहरू खासै त्यो अर्थले भन्न खोजेको होइन अन्य जाति भनेको चाहिँ जसले चाहिँ आफ्नो पूर्वज चाहिँ अब्राहम इसहाक याकुबलाई देखाउन सक्दैन ऊ अन्य जाति हो। पहिलो कुरन्थी 10 अध्यायको 32 पदमा चाहिँ यहाँ तिनवटा समूहको नाम उल्लेख छ। परमेश्वरले संसारको मानिसहरूलाई तीन समूहमा वर्गीकृत गर्नुभएको छ तिनीहरूले ठेस नखुवा या चाहिँ क्रिस्चियनहरूलाई अड्किदिएको छ अर्कालाई चाहिँ ठेस खुवाउनु हुँदैन कस कसलाई ठेस खुवाउनु हुँदैन तिनवटा समूहलाई न यहुदीहरूलाई न ग्रिकहरूलाई भन्ने अन्य जातिहरूलाई गैर यहुदीहरूलाई न त परमेश्वरको मण्डलीलाई। त्यसैले अहिले चाहिँ मण्डली भन्ने पनि समूह छ त्यसैले यहुदी छ गैर यहुदीहरू छन् तर चाहे यहुदी चाहे गैर यहुदी भनेको अन्य जाति उनीहरूले येशु ख्रीष्टमा विश्वास गर्ने बित्तिकै उनी चाहिँ तेस्रो समूहको उनीहरू अङ्ग भन्छन् अनि त्यो तेस्रो समूहलाई चाहिँ परमेश्वरको मण्डली भनिन्छ। यो कुरा चाहिँ 12 अध्यायमा पनि हेर्नुहोस् पहिलो कुरन्थी 12:13 पद मात्र हेरौँ यसलाई पहिलो कुरन्थी 12:13 किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक अथवा अन्य जाति चाहे हामी कमारा हौ चाहे स्वतन्त्र हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र ख्रिस्टको शरीर मण्डलीभित्र बप्तिस्मा भयौँ गाभियौँ र सबैलाई एउटै आत्माभित्र पिउन दियो। फर्केर जाउँ रोमी 9 अब त्यसैले एउटा जातीय यहुदी भनेको चाहिँ अब्राहम इसहाक याकुबको सन्तान हो त्यसैले जब चार पदमा ती इजरायलीहरू हुन् भन्दाखेरि चाहिँ यो जातीय यहुदीको कुरा गरिँदैछ। अनि त्यसपछि फलाना 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 उनीहरूकै हुन्, यो पनि उनीहरूकै हुन् भन्दै यहाँ चाहिँ पावलले चाहिँ उनीहरूको ठुला ठुला विशेष अधिकारहरूलाई चाहिँ सूचित गर्न थाल्छ। परमेश्वरले धेरै दिनुभयो इजरायलीहरूलाई। एउटा कुरा त रोमी तीन अध्यायमा पहिले बताइसकेको छन्, एकचोटि हेर्नुहोस् त रोमी तीनको एक पदमा, एउटा व्यक्ति इजरायली हुँदैमा उसले के फाइदा हुन्छ, यहुदी भएर के फाइदा, उसले बताउँछ धेरै फाइदा छ। यहुदी रोमी तीनको एक, त्यसो हो भने त यहुदीलाई के लाभ रहेछ र वा खतनाबाट के फाइदा रहेछ र दुई पद, हर प्रकारले धेरै नै, विशेष गरी यो कि उनीहरूलाई परमेश्वरको वचनहरू सुन्थे। त्यसैले यहुदीहरूलाई चाहिँ बाइबल दियो, उनीहरूलाई अगमवक्ताहरू पठायो, एक अगमवक्ता पछि अर्को अगमवक्ताहरू, अनि अगमवक्ताहरू कतिपयले लेखे पनि, पवित्र जनहरू पवित्र आत्माबाट प्रेरणा पाएर लेखे, दोस्रो पत्रस एक 21, अनि त्यो लेखिएको कुराहरूलाई संरक्षण पनि गरे, फेरि है त्यसलाई सुरक्षित राख्ने काम यहुदीहरूले गरेको शताब्दीसम्म एकदम राम्ररी गरे उनीहरूले। अनि त्यो प्रसारण भयो, त्यो प्रतिलिपिहरू बनाउँदै एकदम उनीहरूले चाहिँ सावधानीपूर्वक त्यो गरे, हिब्रू बाइबललाई सार्दै सार्दै, अनि यति राम्रोसँग सारे त्यसको प्रमाणहरू देख्छन् है, जस्तो कि मृत सागरको चर्म पत्रहरू जुन चाहिँ 50-60 वर्ष अगाडि एउटा गोठालो केटोले चाहिँ भेटेको थियो मृत सागरको नजिकै गुफामा, यसो ढुङ्गा हालेको थियो, ठङ एउटा माटोको भाँडा फुटेको आवाज आयो, के रहेछ भने हेर्न जाँदा चाहिँ ठुल्ठुलो घ्याम्पा रहेछ, घ्याम्पाभित्र त पुरानो पुरानो बाइबलहरू रहेछ, कति पुरानो रहेछ भने हेर्दाखेरि त यीशु ख्रीष्ट जन्मिनुभन्दा अगाडि देखेको बाइबलहरू रहेछ। अनि त्यसलाई चाहिँ निकालेर नि अहिले पनि अध्ययन गरिरहेको छ, इन्टरनेटमा त्यसलाई राखिएको छ, अनि यति राम्रोसँग उनीहरूले चाहिँ प्रतिलिपि बनाएको रहेछ भन्ने कुराको प्रमाण चाहिँ एउटा त्यो पनि हो। तर त्यस बाहेक चाहिँ बाइबल बाहेक यहुदीहरूलाई के फाइदा भयो, अब अझ आठवटा फाइदाहरू यहाँ पावलले उल्लेख गर्न थाल्छन्। त्यो चाहिँ रोमी नौमा सबभन्दा पहिलो चाहिँ उसले भन्छन् ती इजरायली हुन्, पहिलो कुरा चाहिँ धर्मपुत्र हुने हक चाहिँ उनीहरूकै हो, अर्थात् उनीहरू छोरा हुन पाए, पुत्रत्वको कुरा गर्दैछ धर्मपुत्र। कुनै पनि जातिलाई परमेश्वरले मेरो छोरा भनेर भन्नुभएको छैन, एउटा जातिको रूपमा है, व्यक्तिगत रूपमा त हामी परमेश्वरको छोरा हौँ, त्यो बेग्लै कुरा हो, तर जातीय रूपमा कुनै पनि राष्ट्रलाई यो चाहिँ सबै राष्ट्रहरू छन् संयौँ, तर यो चाहिँ मेरो छोरा भनेर कसलाई भन्नुभएको छ, यहुदी बाहेक इजरायललाई मात्र हो। त्यसैले धर्मपुत्रको हक चाहिँ उनीहरूलाई मात्र दिएको थियो। एक्चुली प्रस्थान सारदीमा जानुहोस् त, प्रस्थान सारदिया अनि 22-23 पद, प्रस्थान सारमा चाहिँ झन्डै 400 वर्षसम्म दास कमाराहरू भएर बसिरहेका अब्राहम इसाक याकुबका सन्तानहरू, अनि उनीहरूलाई चाहिँ परमेश्वरले अब निकाल्न चाहनुहुन्छ, त्यहाँबाट छुटकारा दिनलाई चाहिँ मोसालाई चाहिँ पठाउनु भयो, ल गएर चाहिँ मिश्रको राजा फारोलाई चाहिँ यसो भन्नु, मेरो छोरालाई जान दियो है, यस्तो भाषा चाहिँ प्रयोग गर्नुभएको, अरू कसै जातिलाई यस्तो प्रयोग गर्नुभएको छैन। प्रथम चारको 22 पढ्छौँ, अनि तिमीले मोसा तिमीले फारोलाई भन्नु, परम प्रभु यहोवा यसो भन्नुहुन्छ, इजरायल मेरो छोरा, मेरो जेठा छोरा हो, अनि म तँलाई भन्छु फारोलाई मेरो छोरालाई जान दे र उसले मेरो सेवा गरोस्, अनि तैँले उसलाई जान दिन इन्कार गरिस् भने हेर म तेरो छोरालाई तेरो जेठा छोरालाई मार्नेछु भने त्यो भयो भने, अब छोरा मात्र होइन जेठो छोरा भनेको छ, अर्थात् विशेष सुविधा र दर्जा पाएको इजरायल, सबै जातिहरूको बिचमा चाहिँ विशेष स्थान चाहिँ परमेश्वरले आफ्नो योजनामा यो जातिलाई दिनु भयो। हुन त त्यो बेला यो भन्दाखेरि त उनीहरू मिश्र देशमा कमाना थिए, अनि तर यहाँबाट बोलाउनु भयो, होसेको पुस्तकमा यो लेखेको छ, होसेको पुस्तकमा त होसेको 11, बाबेलबाट भाषाको खलबल पछि, एउटै भाषा थियो तर खलबल पछि जब छुट्टिए फरक फरक जातिहरू बने, एउटालाई चाहिँ उहाँले मेरो छोरा भन्नुभयो, अब्राहमलाई त्यो प्रतिज्ञा उहिले दिनुभयो, त्यहीबाट एउटा ठुलो जाति खडा गर्नेछु, अनि त्यो जातिलाई चाहिँ मेरो छोरा भन्नुभयो, धर्मपुत्र हुने हक चाहिँ इजरायलको हो, कसैलाई दिनुभयो नि यो। अनि होसेको 11 एक पदमा चाहिँ यसरी लेखेको पढ्छौँ, जब इजरायल बालक थियो मिश्र देशमा रहनको कुरा, तब मैले त्यसलाई प्रेम गरेँ र मेरो छोरालाई मिस्रबाट बोलाए भन्नुभएको छ। अनि यही वचन प्रभु येशूलाई पनि लागू गरेको छ। कुनै कुनै पदको चाहिँ दुईटा पुरा हुवाई छ, त्यो चाहिँ बाइबल व्याख्याको एउटा अर्को नियममा पर्छ, डबल फुलफिलमेन्ट अथवा पुरा हुवाई। तर अहिले चाहिँ यहाँ इजरायललाई नै सम्बोधन गरिएको हामीले यहाँ अर्थमा लिँदैछौँ। मलाई एकमा पनि छ पुरा नियमको अन्तिम पुस्तक, हिब्रूहरूले पढ्ने उनीहरूको अन्तिम बाइबल पुस्तक मलाकी, अनि एक अध्यायको छ पदमा यो चाहिँ इजरायल बेबिलोनी निर्वासनको पछिको कुरा हो, कति फर्के। तर अवस्था राम्रो के भने मलाकी एकको छ पदमा यहाँ यसरी प्रभुले भन्नुहुन्छ, छोराले आफ्ना बाबुलाई र दासले आफ्ना मालिकलाई आदर गर्छ, तर म चाहिँ बाबु हुँ भने मेरो आदर खोइ भनेर इजरायललाई परमेश्वरले दोष लगाउनु भएको छ। मेरो आदर खोइ, म त बुवा हुँ तिमीहरूको, कुनै पनि जातिलाई मैले यसरी सम्बोधन गरेको छैन, मेरो आदर कहाँ छ? अनि म चाहिँ मालिक हुँ भने मेरो डर खोइ कहाँ छ? हे मेरो नामलाई तुच्छ ठान्ने पुजारीहरू, सेनाहरूको परमप्रभु तिमीहरूलाई भन्नुहुन्छ, जसले भन्छ कुन कुरामा हामीले तपाईँको नामलाई तुच्छ ठानेका छौँ र के गर्दछौँ भन्दै थियो उनीहरूले। त्यसैले समस्या चाहिँ के थियो भने इजरायलले चाहिँ आफ्नो पितालाई चाहिँ आदर गरेन। अब यो एउटा भिन्नता के बुझ्न आवश्यक छ भने हामी मण्डली युगका विश्वासीहरूले चाहिँ व्यक्तिगत रूपमा उहाँलाई चाहिँ हे अब्बा हे पिता भन्छ, इजरायलीहरूले त्यसरी भन्दैन। भजन सङ्ग्रहको प्रार्थनाहरू पढ्नुहोस्, कहीँ पनि मेरो पिता भनेको त पढेन, त्यो भन्न पाउँदैन थियो। इजरायल जातिको चाहिँ हाम्रो पिता चाहिँ भन्न मिल्थ्यो, तर व्यक्तिगत रूपमा पिता भन्ने त पाउने हानि हो, हामीलाई दिएको विशेष अधिकार हो। त्यसैले यहाँ चाहिँ राष्ट्रिय पुत्रत्वको कुरा हो, चाहिँ यो धर्मपुत्र हक भनेको चाहिँ हाम्रो जस्तो नठान्न भिन्नता छ, हाम्रो चाहिँ व्यक्तिगत धर्मपुत्रको हक छ। तर उनीहरूको पनि विशेष त्यो जातीय जाति जातिहरूको बिचमा चाहिँ उनीहरू जेठा। दोस्रो कुरा चाहिँ उनीहरूले के के पाए रोमी नौको चाडमा चाहिँ पठाउनुहोस्, धर्मपुत्र भने हक, अनि त्यसपछि चाहिँ भनेछ महिमा। यो चाहिँ परमेश्वरको उपस्थिति नै देखिने महिमाको कुरा हो, जुन चाहिँ इजरायललाई मात्र दिनुभयो, सबै कुनै जातिहरूलाई यसरी आफूलाई प्रकट गर्नुभएको हामीलाई थाहा छैन। उहाँले चाहिँ आफ्नो महिमापूर्ण उपस्थिति चाहिँ देखाउनुहुन्थ्यो इजरायलको बिचमा चाहिँ, जो मिस्रबाट निकाल्नु भयो नि त्यहीँबाट नै उहाँले देखाउन थाल्नु भयो। यसलाई चाहिँ हिब्रूहरूले चाहिँ सेकाइना महिमा भन्ने चलन छ, उनीहरूको भाषामा सेकाइन भन्ने चाहिँ बास गर्नु अथवा उपस्थित हुनु, हाम्रै बिचमा बस्ने महिमा, अर्थात् यसलाई चाहिँ धेरै पटक चाहिँ परम प्रभुको महिमा देखा पर्यो, पढ्नुभएको थियो धेरै पटक पुरानीमा परम प्रभुको महिमा देखा पर्यो। यो चाहिँ कसरी देखा पर्थ्यो भने आगोको रूपमा कतिपटक, यो चाहिँ ज्योतिको रूपमा देखा पर्थ्यो कतिपटक, बादलको रूपमा देखा पर्थ्यो कतिपटक। जस्तो कि मूसाले चाहिँ यो देखे, भेडा चराइरहेको थिए अनि उसको ध्यान आकर्षित भयो, एउटा पोथ्रा जलिरहेको छ, आगो जलेको जले तर भस्नु भएको छैन, अनि त्यहाँ बिचबाट त परम प्रभु बोल्नुभयो, मुसा मुसा यहाँ नजिक नआऊ, तिम्रो जुत्ताको के अरे खुट्टाको जुत्ता फुकाल भन्नुहुन्छ। पछि मिश्र देशबाट इजरायललाई निकालिँदाखेरि चाहिँ त्यहाँ बादलको खाँगो आगोको ज्वालाले चाहिँ उनीहरूलाई अगुवाई गरेको थियो, त्यो लाल समुद्र पनि त्यसरी नै तरेको हेरिरहेको थिए, मिश्रहरूले पनि देखे देख्न चाहिँ, तर त्यसको नजिक आउन सक्दैन थिए। उनीहरूलाई चाहिँ त्यहाँ उनीहरूलाई प्रहार गर्थ्यो उहाँको उपस्थितिले, जब उनीहरूलाई चाहिँ सुरक्षा दिन्थ्यो र ज्योति दिन्थ्यो इजरायललाई चाहिँ। सिनाई पर्वतमा चाहिँ यो आगोको रूपमा देखा पर्यो महिमा, धुवाको रूपमा पनि देखा पर्यो आदि, त्यो चाहिँ परमेश्वरको उपस्थितिको विशेष देखिने प्रकट हुवाई थियो। त्यसैले महिमा चाहिँ उनीहरूलाई यसरी उनीहरूकै हुन् भनेछ। भेद हुने पाल जब पुरा निर्माण भयो अस्तिको हाम्रो अध्ययनमा, तब चाहिँ त्यहाँ बादल र आगो देखा पर्यो। मन्दिर जब सुलेमानले बनायो त्यहाँ पनि परमप्रभुको उपस्थिति बादलको रूपमा देखा पर्यो। जब प्रभु यीशु जन्मिनुभयो बेथलेहमको गोठालाहरू याद गर्नुहोस् त, पुरा चम्किलो उज्यालो देखे. अनि तिनजना उहाँका चेलाहरू पत्रुस, युहन्ना, याकुब डाँडामाथि लानुभयो अनि प्रभु यीशु नै रूप परिवर्तन भयो. ती चम्किलो हेर्नु पनि सकेन. यो चाहिँ हो महिमा, शिक्षाइन महिमा. प्रस्थानको के अरे व्यवस्थाको आठ अध्याय एकचोटि पठाउनुहोस् त मसँग. व्यवस्थाको आठ अध्याय चार अध्याय, व्यवस्थाको चार अध्याय. परमेश्वरको उपस्थिति इजरायलको बिचमा थियो. यात्रा गर्दाखेरि पनि बिचमा भेट हुने पाल हुन्थ्यो अनि त्यहीँ चाहिँ परमप्रभुको यो शिकाइन महिमा देखिन्थ्यो. आगोको ज्वाला र बादलको खामा उनीहरूलाई डोर्याउँथ्यो. यो रहिरह्यो. त्यसैले हामी पढ्छौँ व्यवस्था चारको साथमा मूसाले इजरायलीहरूलाई भन्छ, किनकि अर्को कुन चाहिँ यति महान जाति होला, हामी इजरायली तिमी इजरायलीहरू जस्तो कुन चाहिँ अर्को जाति छ र छैन भन्दैछ, जसको ईश्वर तिमीहरूको यति नजिक रहन्छ, जति परमप्रभु हाम्रा परमेश्वर हामीले उहाँलाई पुकारेको हरेक कुरामा नजिक रहनुहुन्छ. अरू जातिहरूलाई चाहिँ परमेश्वरले यो दिनुभयो. तेस्रो कुरा चाहिँ रोमी नौमा चाहिँ लेखेको छ, धर्मपुत्र हुने हक, महिमा, बादशाहहरू है अरू जातिहरूलाई भनौँ न अनि गैर यहुदीहरूलाई चाहिँ एउटा मात्र बादशाह, एउटा मात्र बादशाह, बादशाह भनेको करार, एउटा मात्र दिएको छ. त्यो चाहिँ नुहसितको करार हो. एकचोटि पल्टाउँदा त्यो चाहिँ हामीलाई पनि दिएको करार हो. यो चाहिँ सबैलाई दिएको करार हो, किनभने त्यो बेलामा चाहिँ छुट्टै यहुदी जाति थिएन, हामीसँगै सबै एउटै थियौँ उनीहरूको सन्तानहरू. अनि जहाजबाट निस्किएपछि आठजना थिए. जल प्रलय पश्चात प्रभुले इन्द्रेणी राखिदिनु भयो आकाशमा अनि यस्तो प्रतिज्ञा दिनुभयो, 371 दिन उनीहरू जहाजबाट भित्र बसेर निस्केपछि उत्पत्ति 9:8-17 पढ्नेछ. 9:8 अनि परमेश्वरले नुह र तिनको साथमा तिनका छोराहरूलाई यसो भन्नुभयो, हामी पनि उनीहरूकै कोखमा थियौँ, अनि हेर म नै तिमीहरूसित अनि तिमीहरू पछि तिमीहरूको वंशसित भनेपछि तपाईँले मसित पनि मेरो बाचा स्थापित गरिरहेछु, साथै तिमीहरूसँग भएको हरेक जीवित प्राणीसित. यो करार चाहिँ नुहसितको करार भनिन्छ. के थियो यसमा, जस्तो कि 15 पदमा चाहिँ के थियो भने, म कहिले जल प्रलयले सारा पृथ्वी नाश गर्ने छैन, 15 पद, अनि म मेरो बाचाको सम्झना गर्नेछु त्यो इन्द्रेणी देखेपछि, जुन बाचा मेरो र तिमीहरू र सबै प्राणीहरूको हरेक जीवित वस्तुको बीचमा बाँधेको छ अनि सबै प्राणीलाई नष्ट गर्नको निम्ति फेरि कहिले जल प्रलय हुने छैन. त्यसैले अब चाहिँ हामीले तिन तले त्यत्रो ठुलो जहाज कहिले बनाउनु पर्दैन. त्यसपछि अर्को कुरा, उत्पत्ति 8:21-22 चाहिँ ऋतुहरू चाहिँ रहिरहनेछन् पनि भन्नुभयो, दिन र रातको चक्र पनि रहिरहनेछन्, त्यो चाहिँ हामीसँग गर्नुभएको बाचा. त्यसैले त्यो पनि पढौँ एक्चुली 8:21, अनि परमप्रभुले यो मिठो सुगन्ध लिनुभयो, नुवा छोराहरूले चाहिँ बलिदान चढाउँछन् जहाजबाट उत्रेपछि, तब परमप्रभुले आफ्नो हृदयमा भन्नुभयो, मानिसको कारणले यस भूमिलाई म अब फेरि कहिले श्राप दिने छैन, किनकि बालक कालदेखि नै मानिसको हृदयको विचार खराब हुन्छ अनि जसरी अहिले मैले गरेको छु त्यसरी म अब फेरि हरेक जीवित प्राणीलाई कहिले हिर्काउने छैन. जल प्रलयले 21:22 पृथ्वी रहेसम्म बिउ छर्ने र कटनी गर्ने समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शीत ऋतु, दिन र रातको अन्त हुने छैन. त्यसैले जो आँकिरहेको छन् लो, अब बमहरू यति धेरै भइसक्यो, अब चाहिँ भ्रुम पड्केर पृथ्वी त नाश हुनेछ, अब चाहिँ पृथ्वी मुनि चाहिँ हामी चाहिँ लुक्ने एउटा सिमेन्टीको एकदम बलियो लुक्ने ठाउँ बनाऊ भन्ने हरूले यो पद पढ्नुपर्ने वास्तवमा, यो पृथ्वी त्यसरी नाश हुने छैन. यो पृथ्वीमा चाहिँ प्रभु यीशु ख्रीष्टले 1000 वर्ष राज्य नगरेसम्म यो पृथ्वीको अन्त हुने छैन, अनि 1000 वर्ष राज्य गरिसक्नुभएपछि चाहिँ त्यसपछि चाहिँ उहाँले चाहिँ यसलाई हटाइदिनुहुनेछ र नयाँ आकाश नयाँ पृथ्वी बनाउनुहुनेछ, नत्र भन्छ दिन रात ऋतुहरूको चक्र चलिरहनेछ. एउटा बाचा दियो अरू जातिहरूलाई सबैलाई, तर यहुदीहरूलाई चाहिँ कम्तीमा 5 बाचाहरू दिएको छ. एक चाहिँ अब्राहमसितको करार, उत्पत्ति बाह्रमा एकचोटि हेर्नुहोस् नजिकै छ उत्पत्ति बाह्र र एक त दुई पद एकचोटि अहिलेलाई तब परमप्रभुले अब्राहमलाई भन्नुभयो आफ्नो देश आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट निस्केर त्यस देशमा जाओ जो म तिमीलाई देखाउनेछु अनि पछि चाहिँ त्यो म दिनेछु पनि भन्नुहुन्छ सुरुमा चाहिँ म देखाउनेछु भन्नुहुन्छ दुई पद अनि म तिमीबाट एउटा ठुलो जाति बनाउनेछु त्यसैले अब्राहमसित करारमा के छ भने एउटा भूमि एउटा जाति त्यो भूमिको कुरा चाहिँ पन्ध्र अध्यायमा एक सूर्यहरू नजिक छ अनि यहाँ चाहिँ अब्राहमलाई पनि शेकाइना महिमा देखाइएको कुरा पनि एकचोटि यहाँ भएको बेला पढिहालौँ त्यो चाहिँ सत्र पदमा अब्राहमलाई चाहिँ यसरी परमेश्वरले प्रकट गर्नुहुन्छ सत्र पद अनि यस्तो भयो जब घाम अस्तायो र अध्ययारो भयो तब हेर धुवा निस्कने गरेको एउटा अगेठी र एउटा बल्दै गरेको राको ती टुक्राहरूको बिचबाट भएर पार गरे परमेश्वर स्वयं नै अब्राहमसितको करारमा चाहिँ उहाँ एउटा पक्षमा हुनुहुन्थ्यो उहाँ चाहिँ एक पक्षीय यो करार बाँध्दै हुनुहुन्थ्यो अनि उहाँको उपस्थिति चाहिँ यो बल्दै गरेको राकोमा देखा परेको छ अठार पद अनि उहाँको करार के थियो त अठार पद त्यस दिन परमप्रभुले यसो भन्दै अब्राहमसँग एउटा बाचा बाँध्नु भयो मिश्रको नदीदेखि लिएर त्यस महानदी अर्थात् युफ्रेटिस नदीसम्मको यो देश मैले तिम्रो वंशलाई दिएको छु त्यसैले निश्चित एउटा भूमि परमेश्वरले दिनुभएको कुनै अर्को ठाउँ होइन कुनै अर्को ठाउँ होइन त्यही ठाउँ जहाँ चाहिँ यहाँ तोकिएको छ भूमि एउटा जाति पछि मूसासित को करार अनि त्यो सारा इजरायलसित करार पनि परमेश्वरले मान्नुभयो त्यो चाहिँ सिनै पर्वतमा हो त्यसमा व्यवस्था दिनुभयो त्यो करारमा चाहिँ शर्त यो थियो उनीहरूले आज्ञा पालन चाहिँ गर्नु पर्थ्यो तर यही करार हो जसलाई चाहिँ इजरायलीहरूले भङ्ग गरे अनि यर्मिया 31:32 चाहिँ तिमीहरूले भङ्ग गरेको त्यो करार भनेर भन्नु पनि भएको छ तर अर्को छ व्यवस्थाको 29 छ यो अर्को करार फेरि व्यवस्थाको 29 यो चाहिँ इजरायल प्रतिज्ञाको देशभित्र छिर्ने बेलामा अर्को करार बाँध्नुहुन्छ यसलाई चाहिँ कतिले चाहिँ प्यालेस्टिनी करार भन्ने गर्छन् 29:30 अध्याय तर हामी चाहिँ व्यवस्थाको 30 पढौँ पऱ्यो यसलाई 30 यसमा के थियो भने पढौँ पहिला 30 एक पदेखि अनि यस्तो हुनेछ उनीहरू इजरायलभित्र पसेको पनि छैन परमेश्वरले भविष्यवाणी गर्न थाल्नुहुन्छ एक दिन चाहिँ तिमीहरूलाई यहाँबाट चाहिँ म निकाल्नुपर्छ छिर्न पनि पाएको छैन तर म फेरि फर्काएर ल्याउनेछु त्यो करार रहेछ है अनि यस्तो हुनेछ जब यी सबै कुराहरू अर्थात् मैले तिम्रो सामु राखिदिएको आशिष र श्राप तिमीमाथि आइपर्छ व्यवस्थाले भने जस्तै अनि जब सबै जातिहरूको बिचमा जहाँ परमप्रभु तिमीलाई परमेश्वरले तिमीलाई धप्पाई पठाउनु भएको छ तिमीले तिमीलाई सम्झना गर्छ दुई पद र परमप्रभु आफ्ना परमेश्वर कहाँ फर्कन्छौ अनि मैले आज तिमीलाई आज्ञा गरेका सबै कुराहरू अनुसार तिमी र तिम्रो छोराछोरीले आफ्नो सम्पूर्ण हृदय र आफ्नो सम्पूर्ण प्राणले उहाँको वाणी पालन गर्छ तब तिन पद परमप्रभु तिमीलाई परमेश्वरले तिमीलाई कैदबाट फर्काएर ल्याउनुहुनेछ र तिमीलाई चिठाउनुहुनेछ अनि परमप्रभु तिमीलाई परमेश्वरले तिमीलाई जहाँ जहाँ छरिदिनु भएको छ ती सबै जातिहरूबाट तिमीलाई फर्काएर ल्याउनुहुनेछ चार पद यदि तिमीमध्ये कुनै आकाशको पल्लो छेउसम्म धपाइएको छ भने त्यो त निकै टाढा हो भने पनि त्यहाँबाट परमप्रभु तिमीलाई परमेश्वरले तिमीलाई भेला पार्नुहुनेछ र त्यहाँबाट पनि तिमीलाई ल्याउनुहुनेछ अनि परमप्रभु तिम्रो परमेश्वरले तिमीलाई तिम्रा पिता पुर्खाहरूले अधिकार गरेको देशभित्र ल्याउनुहुनेछ अनि तिमीले त्यसलाई अधिकार गर्नेछ अनि म सङ्ख्या बढाइदिनेछु तिम्रो भलाइ गर्ने यो चाहिँ अर्को करार हो सन्तुष्ट पारिए पनि म फिर्ता ल्याउनेछु भन्ने करार पुनस्थापित हुनेछ भन्ने करार अनि हाम्रै आँखाको सामु इजरायल अहिले त्यो भइरहेछ सबैको सामु जिरहेको छौँ अहिले हामी बाइबल विश्वासीहरूले चाहिँ 1948 अगाडि बाइबललाई अक्षरश सोझो अर्थमा लिनेहरूले के भन्थ्यो इजरायल पुनस्थापित हुन्छ भनेकै छ तर कतिले इजरायल सकिसक्यो अब भविष्य छैन अब हामी मण्डली नै इजरायलको सत्तामा हो हामी नै होइन हो परमेश्वरको राज्य भन्दै चाहिँ उनीहरू भन्दै थिए तर प्रबन्धवादी विश्वासीहरूले चाहिँ भन्दै थिए होइन इजरायल स्थापित हुनेछ अरूले गिल्ला गर्थ्यो त्यस्ताहरूलाई तर 1948 चाहिँ घोषणा भयो इजरायल देश फेरि पुनस्थापना भयो आक्रमण गर्न देशहरू अरबी देशहरू घेरा लागे, उनीहरूलाई सात दिनमा इजरायलले हराइदिए। इजरायल हुन त घमण्डी भएको छ तर परमेश्वरले नै रक्षा गरिरहनु भएको छ उनीहरूलाई। एउटा सानो सानो देश जसलाई चाहिँ खत्तम पार्न चाहिरहेछ तर उनीहरू नष्ट हुने छैन, म फर्काएर ल्याउने छु, मेरो प्रतिज्ञाहरू थुप्रो छ तिमीहरूसँग पुरा गर्नुपर्ने, मेरो योजना छ, त्यही बुझ्न खोजिरहेछ। तर अर्को करार पनि छ, त्यो चाहिँ दाउदसितको करार हो, त्यो चाहिँ दोस्रो समय सात अध्यायमा छ। दोस्रो समय सात, अनि अघि मैले मूसासित करार चाहिँ प्रस्थान 19 अध्यायमा हो, मैले पढ्न लगाइनँ प्रस्थान 19, तर अब चाहिँ दाउदसित करार दोस्रो समय सात अध्याय। अनि यहाँ चाहिँ दाउद अब्राम पछि 1000 वर्ष पछाडि, अब्राम अनि त्यसपछि 1000 वर्ष पछाडि दाउद आउँछ। अनि दाउद इजरायलको प्रख्यात असल राजा, सितको करार चाहिँ 7 अध्यायको 5 उल्लेख छ, 5 पद। यहाँ अगम भक्त नातानले चाहिँ भन्छ, नातानलाई चाहिँ यसो भन्न भन्नुहुन्छ, जाऊ र मेरो दास दाउदलाई भन, परम प्रभु यसो भन्नुहुन्छ कि तिमी मेरा निम्ति र म त्यसमा बसौँ भनेर एउटा भवन निर्माण गर्छ। दाउदले मन्दिर निर्माण गर्न चाहेको थिएँ तर परमेश्वरको जवाब यस्तो आउँछ, म बरु तिम्रो लागि एउटा घर निर्माण गर्छु। अनि त्यो कुरा चाहिँ एउटा भौतिक घर त थिएन तर उसको वंशलाई चाहिँ म यसरी स्थापित गर्नेछु कि जहिले पनि अथवा अनन्त राज्य ल्याउने एउटा राजा चाहिँ तिम्रो वंशमा म दिनेछु भन्ने कुरा चाहिँ गर्नुहुन्छ। त्यो चाहिँ अब 12 पदमा हेरौँ, के अरे 11 पद पनि पढौँ। जसरी तिनीहरूले मेरो प्रजा इजरायलमाथि मैले न्यायकर्ताहरूलाई नियुक्त गरेको दिनदेखि यसो गर्ने गर्थेँ, अनि मैले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट विश्राम दिलाएको छु, अनि परमप्रभुले तिमीलाई दाउदलाई भन्नुहुन्छ परमप्रभुले तिम्रा निम्ति एउटा घर निर्माण गर्नुहुनेछ। 12 पद, अनि जब तिम्रा दिनहरू पुरा हुनेछन् र तिमी तिम्रा पिता पुर्खाहरूसित सुत्नेछौ, तब तिमी पछि म तिम्रो वंशलाई खडा गर्नेछु जो तिम्रो शरीरबाट निस्कनेछ। भनेपछि दाउदकै शरीर एक वंशमा चाहिँ एकजना व्यक्ति आउनुहुनेछ र म उसको राज्य स्थापित गर्नेछु। यो चाहिँ प्रभु येशु ख्रीष्टकै भविष्यवाणी थियो, दाउदबाट चाहिँ मसीहा आउनुहुन्छ भन्ने, र अनन्तको सिंहासन, अनन्तको वंश, अनन्तको राज्यको प्रतिज्ञा ख्रीष्ट दाउदको पुत्र मतीको सुसमाचार त्यसैले त्यसरी सुरु हुन्छ। अब्राहमका पुत्र अब्राहमसितको करार, दाउदका पुत्र दाउदसितको करार, येशु ख्रीष्टको वंशावली। तर अर्को एउटा करार पनि छ इजरायलसित, तर यो चाहिँ उहाँले चाहिँ बाँध्नेछु पछि भन्नुभएको छ, त्यसको भविष्यवाणी गर्नुभएको छ, त्यो चाहिँ यर्मिया 31 त्यहाँ बताउँदैन, यर्मिया 31। अनि त्यसलाई चाहिँ भनिन्छ नयाँ करार, यर्मिया 31। यर्मिया 31 31 36 पदहरू यादै सुन्दर प्रतिज्ञा चाहिँ यहाँ परमेश्वरले गर्नुभएको हामी पढ्छौँ। यो करार चाहिँ भविष्यमा परमेश्वरले इजरायलसित बाँध्नुहुन्छ। यर्मिया 31:31 हेर दिनहरू आउँछन्, परमप्रभु भन्नुहुन्छ, जब म कोसित भनेको छ त्यहाँ इजरायलको घरानासित मण्डलीसित भनेको छैन, र यहुदाको अनि अरू त्यसपछि कोसँग भनेको छ यहुदाको घरानासित, अझ यहाँ हामीलाई शङ्का लाग्छ भने स्पष्ट छ किनभने यहुदाको कुलबाट प्रभु येशू ख्रीष्ट आउनुभएको हो, दाउद पनि आएको हो। एउटा नयाँ वाचा बाँध्नेछु, यसलाई नयाँ करार भनिन्छ, त्यस वाचा अनुसार होइन जो मैले तिमीहरूका पिता पुर्खाहरूसँग त्यस दिनमा बाँधेको थिएँ जब मैले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनलाई तिमीहरूलाई हातमा समातेको थिएँ, किनकि त्यही मेरो वाचा तिनीहरूले म तिनीहरूका पति भए तापनि तोडिदिए भन्नुहुन्छ। त्यो मूसासित करार जस्तो होइन, जुन चाहिँ ढुङ्गाको पाटीहरूमा 10 आज्ञा लेखेर दिए भने त्यसलाई तोडे। अब नयाँ वाचा चाहिँ यस्तो हुनेछ कि म नै हृदयमा अब लेखिदिन्छु मेरो व्यवस्था, त्यो त्यो चाहिँ बाँकी छ, त्यो चाहिँ अब 33 पद। तर यो चाहिँ यो वाचा हो जो म ती दिनहरूपछि इजरायलको घरानासँग बाँध्नेछु, परमप्रभु भन्नुहुन्छ, म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु र त्यो तिनीहरूको हृदयमा लेखिदिनेछु अनि म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। अनि तिमीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई परमप्रभुलाई चिन भन्दै फेरि सिकाउनेछन्, किनकि तिनीहरूमा सबभन्दा सानादेखि लिएर तिनीहरूमा सबभन्दा ठुलासम्म सबैले मलाई चिन्नेछन् परमप्रभु भन्नुहुन्छ, किनकि म तिनीहरूको अधर्म क्षमा गर्नेछु र तिनीहरूको पाप म फेरि कहिले सम्झना गर्ने छैन। यो नयाँ करार चाहिँ इजरायलसित हो। पछि सायद हामीले कुरा गर्न सकिन्छ यो नयाँ करार र हामी मण्डलीका विश्वासीहरूको सम्बन्ध के छ। यो त इजरायलसित हो, सम्बन्ध यो छ कि यो नयाँ करारको आत्मिक उपलब्धिहरू चाहिँ अहिले नै हामीले अनुभव गर्न पाइरहेको छ। हाम्रो हृदयमा उहाँले चाहिँ पवित्र आत्माले आफ्नो व्यवस्था लेखिदिनु भएको छ, हामीलाई नयाँ जन्म दिनुभएको छ। व्यक्तिगत रूपमा चाहिँ हामीले यो अनुभव गर्दैछौँ, तर यो नयाँ करार नै चाहिँ इजरायलसित हो, किन यो चाहिँ भएको छैन। अनि यो चाहिँ इजरायलको चाहिँ व्यक्तिगत भन्दा यो राष्ट्रिय रूपमा नै उनीहरू नयाँ जन्म हुनेछ। त्यसैले यो चाहिँ हामीलाई मात्र लाग्छ किन हामी इजरायली होइन, अनि यो कस्तो यो नौलो लाग्छ, फरक लाग्छ, तर यो सब पुरा हुनेछ। इजरायल फरक हो, मण्डली फरक हो, नयाँ बाचा चाहिँ ख्रिस्टको रगतमा आधारित छ, त्यसैले नयाँ बाचाको रगत हुनेछ, त्यसैले त्यसको आधारमा पाप क्षमा हुने हो इजरायलको, तर हाम्रो पनि सबैको हो। तर केही भिन्नता छ भन्ने कुरा चाहिँ यहाँ ख्यालमा राख्नुहोस्। कहीँ पनि यो नयाँ करार मण्डलीसित भनेर भनेको छैन, तर त्यसको उपलब्धि हामीले पाएको चाहिँ उल्लेख छ, तर नयाँ करार चाहिँ उनीहरूसित हो, यो चाहिँ बाँकी नै छ। यो चाहिँ राष्ट्रिय रूपमा उनीहरूको नयाँ जन्म हुनेछ, उनीहरूले उद्धार पाउनेछन्, अनि व्यवस्था र पवित्र आत्मा नै एउटी जनभित्र राखिनुहुनेछ। त्यो चाहिँ हामीले अहिले रोमी 11 पनि अलिकति पढेको थियो, एकचोटि हेर्न राम्रो हुन्छ होला त्यहाँ हेर्नु त रोमी 11 त्यसको कुरा। त्यसैले कसैले भन्ठाने जस्तो पुरानो करार चाहिँ इजरायलसित, नयाँ करार चाहिँ हामीसित जस्तो होइन, मण्डली चाहिँ करारद्वारा बाँधिएको परमेश्वरको जाने, यो चाहिँ नयाँ जन्मद्वारा परमेश्वरकै सन्तान ख्रिस्टको दुलै, यो बेग्लै बेग्लै अवधान छ, यो रहस्य थियो, पुरानीमा केही पनि थिएन यसको बारेमा। हेर्ने 31 के अरे रोमी 11 त्यसैले 26-27 यहाँ यो नयाँ करार उल्लेख छ, भविष्यमा हुनेछ रोमी 11:26, अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट अभक्ति हटाउनुहुनेछ, अनि तिनीहरूसित मेरो बाचा, यो चाहिँ नयाँ बाचा हो जुन यर्मिया 31 यर्मिया 33 इत्यादिमा उल्लेख छ, इजिकियल 36 पनि छ, टिप्दै हुनुहुन्छ भने इजिकियल 36:26-29 हो, ढुङ्गाको हृदय निकालेर मासको हृदय हालिदिनुहोस् त्यो भनेको इजरायल भनेको, अनि तिनीहरूसित मेरो बाचा यही हो जब म तिनीहरूका पापहरू हटाउँला। अब फर्केर जाउँ रोमी 9। त्यसैले हामी हेर्यौँ ती इजरायलीहरू हुन्, धर्मपुत्र हुने हक महिमा बाचाहरू, व्यवस्था दिने काम यो चाहिँ परमेश्वरले इजरायललाई मात्र दिनुभयो, उहाँले बेबिलोनीहरूलाई 10 दिनु भएन, मिस्रीहरूलाई पनि दिनु भएन, नेपालीहरूलाई दिनु भएन, यस्तो लिखित रूपमा परमेश्वरले खालि 10 मात्र होइन नि त व्यवस्था भनेको पनि, अब 613 थिए होइन, त्यसरी गर्ने छन् फेरि उनीहरूले सामाजिक नियम, कृषिको नियम, दिनदिनको जीवनको नियम, बच्चा जन्मनाको नियम होइन, यो चाहिँ परमेश्वरले उनीहरूलाई दिनुभयो। त्यसैले एक्चुअली व्यवस्था 4 हामी त्यसको बारेमा एउटा पद पढौँ, व्यवस्था 4 व्यवस्था 4:8 पदमा नयाँ करारसित हाम्रो सम्बन्ध किन हुन सकेको भने त्यो करार बाँध्ने प्रभु येशू ख्रीष्टसित मण्डली चाहिँ एकसाथ जोडिएको छ उहाँको मृत्युमा, गढाइमा र बौरी ठाइमा, त्यसरी पनि बुझ्न सकिन्छ। व्यवस्था 4:8 पदमा चाहिँ अब व्यवस्था दिने कामको बारेमा चाहिँ हेर्नेछ, अनि अर्को कुन चाहिँ यति महान जाति होला जसका विधिहरू र नियमहरू मैले आज तिमीहरूको सामु राखेको यो सम्पूर्ण व्यवस्था जत्तिकै धर्ममय छन्। यो व्यवस्थाद्वारा परमेश्वर कति पवित्र हुनुहुन्छ भनेर जान्नलाई चाहिँ परमेश्वरले इजरायललाई अवसर दिनु, अरू कुनै जातिलाई चाहिँ यसरी नै दिनु भएन। यदि हाम्रो विवेकमा व्यवस्था लेखिएको छ भनेको छ, तर जुन तरिकाले परमेश्वरले यी नियमहरू दिनुभयो त्यो चाहिँ इजरायलमा मात्र। परमेश्वरको सेवा भनेको चाहिँ के हो? जसको लागि हिब्रू नौ अध्यायमा जाउँ, परमेश्वरको सेवा पनि उनीहरूलाई दिएको थियो। यो चाहिँ पुजारी गिरीको कुरा गर्दैछ, हेट हुने पाल र मन्दिरको कुरा गर्दैछ। हिब्रू नौ अध्याय अनि यसको अध्ययन बाइबल तालिमको योभन्दा अघिल्लो भागमा गरेको थियौँ। हिब्रू नौको एक पद, तब साँच्चै त्यस पहिलो वाचामा पनि ईश्वरीय सेवाका रीतिविधिहरू थिए। त्यो पहिलो वाचा भनेको मसीहसितको कुरा, ईश्वरीय के का रीतिविधिहरू थिए? सेवा यो शब्द, त्यसैले यो चाहिँ अब भेट हुने पालको कुरा रहेछ। अनि त्यो निवास स्थान, त्यहाँ परमेश्वरलाई कसरी उपासना गर्ने, वा पापी मानिसहरू कसरी परमेश्वरको नजिक जान सक्छन्, परमेश्वर कस्तो हुनुहुन्छ, यो पापको सवालमा कसरी उहाँले हेर्नुहुन्छ, उनीहरूलाई त एकदमै विस्तृत निर्देशिका दिनुभएको थियो। अनि यो चाहिँ कुनै अरू जातिलाई दिएन। अरू जातिले चाहिँ परमेश्वरलाई बुझ्न यदि खोज्यो भने कसरी गर्छन्? पुरै अज्ञानतामा, जसरी चाहिँ प्रभु येशूले सामरी स्त्रीलाई भन्नुभएन, तिमीहरू कसलाई बुझ्दैछ जान्दैन, यो हुन साह्रो थियो, नजानेको ईश्वरलाई बुझिरहेको छन् कोही एथेन्समा। तर नजिक कसरी आउनुपर्छ ठ्याक्कै सिकाएको चाहिँ यही जातिलाई, सम्पूर्ण विधिहरू त्यो सब चाहिँ फेरि ख्रिस्टको चित्रण थिए। अनि सुन्दर तस्विरहरूद्वारा उनीहरूलाई चाहिँ परमेश्वरले उनीहरूलाई सिक्ने अवसर दिनुभयो। अब त्यसको लाभ कति लियो भन्ने कुरा त अब आउँदैछ, उनीहरूले खास त्यति लाभ चाहिँ लिएन। सबै दियो 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 परमेश्वरले, तर कति उनीहरूले चाहिँ अपनायो। प्रतिज्ञाहरू पनि उनीहरूकै हुनेछ, रोमी नौमा त परमेश्वरको सेवा र प्रतिज्ञाहरू उनीहरूकै छन्। उनीहरूलाई त थुप्रै प्रतिज्ञा दिएको छन्, जस्तो एउटा हेरौँ न, यसैया 41 कन्टेस्ट होला तपाईँहरूलाई। सबभन्दा पहिला यो प्रतिज्ञा सुन्न पाएको थियो उनीहरूले परमेश्वरको जनको रूपमा, यसैया 41 8 पदमा हामी पढ्छौँ, तर हे इजरायल तिमी मेरो दास हो, हे याकुब जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको वंश, अब्राहमलाई मेरो मित्र पनि भन्नुभएको छ, तिमीलाई मैले समातेर पृथ्वीका छेउहरूबाट लिएँ, तिमीलाई मैले तिमीलाई त्यसका प्रधानहरूबाट बोलाएँ, अनि मैले अनि तिमीलाई भने तिमी मेरो दास हो, मैले तिमीलाई चुनेको छु र तिमीलाई अफालेको छैन। अब दस पद, नडर किनकि म तिम्रो साथमा छु, चिल्ल नपर किनभने म तिम्रा परमेश्वर, म तिमीलाई बलियो पार्नेछु। यस्तो प्रतिज्ञाहरू पाएको थियो मैले है, त्यसैले उनीहरूको बिचमा कोही कोही थिए यस्तो प्रतिज्ञाहरू पक्रनेहरू, म तिमीलाई सहायता गर्नेछु। त्यसैले दाउदले भन्छ नि, परम प्रभु मेरो बल, परम प्रभु मेरो सहायता, अँ म मेरो धार्मिकताको दाहिने हातले तिमीलाई सम्हाल्नेछु। यस्तो प्रतिज्ञाहरू पाएको थियो, पार्नेछु, गर्नेछु, सम्हाल्नेछु। अनि प्रतिज्ञाहरू त थुप्रै थिए, मसिहको प्रतिज्ञा उनीहरूलाई दिएको थियो, एकजना म पठाउनेछु, अनि दाउदको वंशमा, अनि यस्तो राज्य ल्याउ आउनेछ। अनि उनीहरूको पुरै आशा चाहिँ यो मसिह आउनुभएपछि चाहिँ अब अति युग हुनेछ भनेर उनीहरू चाहिँ प्रतीक्षामा थियो। अनि हामीले चाहिँ केही खण्डहरू अघि पढ्यौँ, यस यहाँमा प्रतिज्ञाहरू पाएको उनीहरू नै हुन्, अरूलाई के छ, अरूलाई यस्तो प्रतिज्ञा थिएन। पुर्खाहरू पनि उनीहरूकै हुन् भनेछ, पुर्खाहरू भनेपछि विशेष गरी चाहिँ अब्राहम, इसहाक र याकुब। धेरै पटक परमेश्वरले चाहिँ म अब्राहम, इसहाक, याकुबको परमेश्वर आफूलाई त्यसरी जोड्नु भएको छ। अनि अन्तमा चाहिँ आठौँमा चाहिँ यो सूचीको अन्तमा चाहिँ सबभन्दा ठुलो आशिष, सबभन्दा ठुलो उनीहरूलाई के फाइदा, सबभन्दा ठुलो उनीहरूलाई के प्रतिज्ञा गरिएको थियो भने चाहिँ ख्रिस्ट स्वयं तिमीहरूकै वंशमा आउनुहुनेछ, मसीह परमेश्वरको अभिषिक्त राजा एक यहुदी भएर जन्मिनुहुनेछ भनेर उनीहरूलाई प्रतिज्ञा गरेको थियो। अघि नै हेर्यो, अब्राहमको वंशबाट दाउदको वंश भएर अनि उहाँलाई चाहिँ यहुदाको कुलको सिंह पनि भनिएको छ. एक्चुअली प्रकाशको पुस्तकमा जानुहोस् त मसँग, स्वर्गमा पनि उहाँलाई यसरी नै जनाएको छ. यो त भविष्यको दृश्य हो. अनि यहुदालाई दर्शन दिएको थियो. अनि उहाँको मानवीय शारीरिक अनुसार जन्म चाहिँ इजरायलबाटै भएको, यहुदाबाट विशेष गरी. प्रकाश पाँचको पाँचमा लेखेको छ, अनि प्राचीनहरूमध्ये एकजनाले मलाई भने, यहुन्ना रोइरहेको थियो, किताब कसैले खोल्न सकेन भनेर, नरौ हेर यो पुस्तक खोल्न र यसका सातवटा छापहरू तोड्नलाई यहुदा कुलका सिंह एकजना मान्छे नै परमेश्वर हो. तर मान्छे बन्नुमा यहुदाको कुलमा दाउदका जरा विजयी हुनुभएको छ. उहाँले चाहिँ सारा संसारको लागि चाहिँ मृत्युमाथि पापमाथि विजय हुनुभएको, अनि हामीलाई पनि विजय गराउने व्यक्ति उहाँ हुनुहुन्छ. अनि त्यसैले प्रभु येशूले त्यो सामान्य स्थितिलाई के भनेको थियो, मुक्ति चाहिँ यहुदीहरूबाटको. त्यसैले ठुलो लाभ चाहिँ इजरायललाई यो थियो कि मसीह चाहिँ यहुदीहरूबाट आउनुहुन्छ भन्ने कुरा. अब रोमी नौमा एउटा कुरा हेरौँ, हाम्रो अलिकति यहाँ समय बाँकीमा. रोमी नौ, जब पावलले चाहिँ इजरायली भएर उनीहरूले पाएको उपलब्धिहरूको कुरा गर्छन्, उसले चाहिँ प्रभु येशू ख्रिस्टको कुरा आएपछि चाहिँ उसले परमेश्वरलाई, प्रभु येशू ख्रिस्टलाई प्रशंसा चढाउँछन्. अनि यस्तो प्रकारले उसले चाहिँ यो गर्छन् पाँच पदमा, पुर्खाहरू पनि उनीहरूकै हुन् र उनीहरूबाट शरीर अनुसार ख्रिस्ट पनि आउनुभयो, जो चाहिँ सर्वोच्च. यो शब्द चाहिँ अङ्ग्रेजीमा चाहिँ ओभरअल भनेर जस्तो लाग्छ, सबैमाथि. त्यसैले पूर्ण रूपमा सार्वभौम सम्बन्ध उच्च मात्र भएको होइन, तर सबै माथि नै उहाँ चाहिँ रहनु भएको छ. सदा सर्वदै धन्य को हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ. एकदमै नयाँ नियममा प्रभु येशू ख्रीष्टलाई पटक पटक उहाँ परमेश्वर हुनुहुन्छ भनेको छ. अनि ती मध्येमा एकदम प्रष्ट रूपमा येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेको एउटा पद चाहिँ हो. अरू पदहरू तपाईँलाई थाहा छ, उहाँलाई परमेश्वरले भनेको. एकछिन त्यो हामी अहिले एकछिनमा अध्ययन गर्छौँ है. तर त्यहाँ जानु अगाडि चाहिँ इजरायलीहरूले यति पाएर उनीहरूले के गरे त, के ती सब फाइदाहरूको फाइदा लिए कि लिएन, उनीहरूलाई कतिको आशिष भएर पाएको चिजहरूबाट भने जस्तो कि तपाईँलाई चाहिँ यो त टाँसेको रहेछ मैले उठाउनु खोजिरहेको थिएँ, राम्रै भएछ उठाउनु पाएको. तपाईँलाई चाहिँ एउटा राम्रो चिज यहाँ देखेर तर होइन बाकसमा लपेटेर अनि दिएर तपाईँलाई दियो भने, तर तपाईँले त्यसलाई खोल्नु नै भएन, त्यसमा के छ, त्यसलाई के गर्ने हो, त्यहाँभित्र भएको त्यो गिफ्टहरू प्रेजेन्टहरू त्यहाँ के छन् होइन, बिजुलीमा जोडेर चलाउने हो कि पढ्ने चिज हो कि खाने चिज हो, त्यहाँ बाकस त्यो बाकसभित्र आयो भने केही फाइदा हुन्छ तपाईँलाई, केही पनि फाइदा हुँदैन. इजरायललाई पनि त्यस्तै थियो, उनलाई दियो दियो दियो, उनीहरूकै हुनु उनीहरूकै हुनु यो चाहिँ सबै पाएको छ. तर हामीले के पाउँछ भने उनीहरूले एक परमेश्वरलाई पिताको रूपमा आदर गरेन. अघि नै हामी पढ्नु उहाँको महिमा उनीहरूको बिचमा थियो, तर उहाँको उपस्थितिलाई स्थितिलाई समेत उनीहरूले चाहिँ महत्त्व दिएन. उनीहरूलाई दिएको त्यो प्रतिज्ञाहरू पनि उनीहरूले बिर्से. उनीहरू हामीलाई त्यो सिनाई पर्वतको विचार गर्नु, त्यहाँ सिनाई पर्वतमा त्यहाँ परमेश्वरको महिमाको चमक त्यहाँ थिँदै थियो, तलब बेसीमा उनीहरू थियो, त्यहाँ धुवा थियो, त्यहाँ आगो थियो, त्यो उज्यालो थियो, तर त्यहाँ त्यसकै अगाडि उनीहरू चाहिँ मूर्ति पूजा गर्दै थिए. उनीहरूले त्यत्रो प्रतिज्ञाहरूलाई बिर्से, जुन प्रभुले दिनुभएको व्यवस्थालाई भङ्ग गरे, उपासना गर्न नजिक आउनु उनीहरूलाई मौका थियो, त्यो पनि एउटा रित्तो खालको उनीहरूको रीति मात्र भयो, रीति मात्रै गर्ने भयो उनीहरू. यहाँसम्म कि यसैको पुस्तकमा मलाई वक्क लाग्छ तिमीहरूको यो विधिहरू देखेर भन्ने भन्नुहुन्छ, तिमीहरूको यो औँसीहरू चाडहरू घटाऊ. परमेश्वरले चाहिँ हृदय चाहनुहुन्थ्यो, उनीहरू चाहिँ एकदम एउटा रित्तो रीति चाहिँ गरिरहेको थियो. उनीहरूलाई ती प्रतिज्ञा दिएको थियो, तर उनीहरूको विश्वाससित मिसाइएको थिएन. त्यो चाहिँ हिब्रू चारको एक दुई त्यहाँदेखि पढ्न सक्नुहुन्छ. अब्राहम जस्तो विश्वासयोग्य तरिकाले चाहिँ उनीहरू हेरेन, अब्राहमको छोराहरू हौ चाहिँ भने, अनि आफ्नै मसीह प्रभु येशू ख्रीष्टलाई चाहिँ क्रुसमा टाँगे. त्यसैले हामीले सोच्नुपर्छ यसबाट, जसलाई धेरै दिएको छ उसबाट धेरै माग गरिनेछ भनेर होइन त. एक्चुली हेरौँ त्यो खण्ड लुका बाह्रमा 47-48 पद, यो आत्मिक सिद्धान्तलाई हामी एकछिन यहाँ मनन गरौँ. लुका 12:47-48. अनि जुन दासलाई आफ्नो मालिकको इच्छा थाहा थियो तर आफूलाई तयार पारेन, न त तिनको इच्छा अनुसार नै गर्यो, त्यसले धेरै कोर्रा खानेछ। तर जसले जानेको थिएन र कोर्रा खाने लायक कामहरू गर्यो, त्यसले थोरै कोर्रा खानेछ। किनभने नियम यो छ, हरेक जसलाई धेरै दिएको छ त्यसबाट धेरै लिइनेछ, र जसलाई धेरै सुम्पिएको छ त्यसबाट तिनीहरूले बढ्ता माग्नेछ। आफ्नो विषयमा सोच्न सक्छु, तपाईँलाई परमेश्वरले के दिनुभएको छ, के दिनुभएको छ परमेश्वरले तपाईँलाई, के कस्ता हामीलाई लाभहरू फाइदा हुने कुराहरू दिनुभएको छ हाम्रो फाइदाको लागि। तपाईँसँग बाइबल छ, पुरानो नियम मात्र होइन, मलाईसँग मात्र होइन, हामीसँग 27 पुस्तकहरू थपिएका छन्। 66। अनि बाइबललाई हामी के गर्दैछौँ, तपाईँसँग परमेश्वरको सन्तान हुने अधिकार छ। योभन्दा एकको बाद जतिले उहाँलाई ग्रहण गरे कन्ठ छ होला होइन, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने के दिनुभयो, अधिकार दिनुभयो, विशेष अधिकार तपाईँको छ। के गर्दै हुनुहुन्छ त त्यो विशेष अधिकार पाएर? छ हामीसँग मात्र भनेर त भयो, त्यसको तपाईँले एक दिन हिसाब दिनु पर्दैछ। हामीलाई के कस्ता आज्ञाहरू दिएको छ, अनि हामीलाई के कस्ता प्रतिज्ञाहरू दिएको छ, सोच्नुहोस् त प्रतिज्ञाहरू, एउटा मात्र सोच्नुहोस् त, अनि तपाईँले त्यो गरिरहनु भएको छैन, एउटै प्रतिज्ञा विश्वास गरिरहनु भएको छैन, एउटै आज्ञा सोच्नुहोस् त, यो छ नयाँ नियममा हामीलाई जसलाई धेरै दिएको छ, अनि त्यो सबै असल छ, त्यो आज्ञाहरू भारी छैनन् भने चाहिँ पहिले हेर्न पाउँछौँ, उहाँको आज्ञाहरू चाहिँ बोझिला छैनन्, उहाँको आज्ञा हाम्रो भलाइको लागि हुन्, हाम्रो आशिषको लागि हुन्, त्यो प्रतिज्ञाहरू हामीलाई आशिष दिनको लागि हुन्। अझ हामीसँग के छ, हामीसँग चाहिँ हामीले सुनेका छौँ, बाइबलमा पढेका छौँ, अनि कुनै कुनै चाहिँ हामीले क्रिस्चियन इतिहासको जीवनीहरूबाट पनि सुनेका छौँ। अस्ति हामीले सरस्वती चर्चमा नाटकबाट पनि सुन्यौँ जोन पेटनको, त्यस्तो असल नमुनाहरूको बारेमा हामीलाई थाहा छ। अनि के गरेन हामीले त्यो सुनेर त्यो जानेर के भएन, हाम्रो जीवनमा केही परिवर्तन ल्यायो? प्रश्न त यो छ। अनि हामीसँग मण्डली छ, साँचो सत्य सुसमाचार सुनाउने मण्डली, अनि के गर्दैछ, धेरैजना सम्झाउने कुरा अलमलमा जिउनु परिरहेछ, जिइरहेछ, उनीहरूलाई यसरी अर्थहरू थाहा पनि छैन, छैन यो भिन्नताहरू जुन अहिले हेर्दैछौँ, हामीले कतै पनि अध्ययन गऱ्यौँ, अन्यमा छ, के गर्दै हुनुहुन्छ यो सब शिक्षाहरू? अनि तपाईँसित त यीशु ख्रिस्ट हुनुहुन्छ, म भित्र जिउनुहुन्छ भनेर हामी भन्छौँ भने, जसले भन्नुभएको छ म तिमीलाई कहिले छोड्ने छैन, कहिले त्याग्ने छैन, तिमीहरूको चालचलन पैसाको लोभ रहित म तिम्रो साथमा छु, सन्तुष्ट हो मसँग, हामी हिम्मतसँग भन्न सक्छौँ प्रभु मेरो सहायक हुनुहुन्छ, म डराउने छैन, मान्छेले मलाई के गर्न सक्छ, यस्तो प्रतिज्ञाहरू प्रतिज्ञामा त एउटा व्यक्ति नै हामीसित हुन्छ, पवित्र आत्मा हामीभित्र बास गरिरहनु छ। परमेश्वरसितको तपाईँको सम्बन्ध विचार गर्नु न, इजरायलीको भन्दा धेरै घनिष्ठ छ, इजरायलले पाएको भन्दा धेरै पाएछ। अनि हामीले के गर्दैछौँ, उहाँसँगै हामी हिँड्न सक्छौँ हरेक दिन। अब्राहमलाई त उहिले भन्नुभयो, अब्राहम मेरो सामु तिमी सिद्ध भएर हिँड, म नै तिम्रो अत्यन्तै ठुलो इनाम हो, यस्तो यस्तो कुराहरू भन्नुभएको छ अब्राहमलाई, उहिले बाइबल पनि थिएन छ, हामी सिनेर यत्रो प्रकाश छ, उहाँले हामीलाई चाहिँ यस्तो सुन्दर आज्ञाहरू दिनुभएको छ, जगतको अन्तसम्म म तिम्रो साथमा हुनेछु, हरेक प्राणीलाई सुसमाचार प्रचार गर, अनि म चाहिँ तिमीलाई इनाम पनि दिनेछु। के गर्दैछौँ त यस्तो प्रतिक्रिया, अब त दिन आउँदैछ हाम्रो लेखाको दिन, अनि हामी चाहिँ ख्रिस्टको न्यायसनको सामु चाहिँ उभिनेछौँ, र ती दिन चाहिँ हामीले पाएको सबै फाइदाहरूको चाहिँ कतिको फाइदा लियौँ, हामीले पाएको त्यो मुक्तिको सङ्गालो खोलेर कतिको उपयोग गऱ्यौँ, उपभोग गऱ्यौँ, त्यो चाहिँ हामीले लेखा दिनुपर्नेछ। यदि हामीले त्यो गऱ्यौँ भने, उहाँले दिनुभएको कुराहरूलाई चाहिँ हामीले प्रयोग गर्न थाल्यौँ भने, खालि यहाँ मात्र राखेर होइन, मात्र भनेर होइन, तर साँच्चै हाम्रो जीवनमा, हाम्रो घरमा, परिवारमा, हाम्रो दिनदिनको जीवनमा बाइबल छ, हामी बाइबल खोल्छौँ, परमेश्वर सामु घुँडा टेक्छौँ, हे अब्बा हे पिता भन्दै जान्छौँ, है हामीले सबै हाम्रो अधिकार प्रयोग गरिरहेछौँ, उहाँलाई बोल्न दिन्छौँ, हाम्रो जीवनको पाप देखाउन दिन्छौँ, अनि हाम्रो जीवनमा चाहिँ उहाँलाई काम गर्न दिन्छौँ, यसरी नै हो व्यक्तिगत सम्बन्ध अभ्यास हुने। के गर्दै हुनुहुन्छ भनेर चाहिँ तपाईँले सोच्नुहोस्। नभए ध्रुव पाएर पनि हामी केही नगर्नु भनेको त मूर्खता। आमसँग प्रार्थना गरौँ।